समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, पछिल्लो समय राजनीति फेरि पेचिलो बन्दै गएको छ। संसद बैठक निरन्तर अवरूद्ध भइरहँदा आगामी आर्थिक वर्षको बजेट प्रस्तुति समेत प्रभावित हुने आकलन गरिँदैछ। सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्दा व्यक्ति केन्द्रित कि विषय केन्द्रित भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच रस्साकसी चुलिने रहेको यो अवस्थामा प्रधानमन्त्री प्रचण्डले पुनः संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ। हाल विकसित भइरहेको राजनीतिक घटनाक्रम र त्यसको तत्कालीन र दीर्घकालीन प्रभाव के पर्न सक्ला, यिनै सवालमा केन्द्रित रहेर आजको अन्तर्सम्वादमा हामी संचारविद एवं राजनैतिक विश्लेषक सुरेश आचार्यसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार सुरेशजी, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
नमस्कार हरिजी।
अब घुम्दै फिर्दै रूम्जाटार भने जस्तै हरेक वर्ष संसदमा देखिने दृश्य मध्ये संसद अवरूद्ध भइरहने दृश्य चाहिँ हाम्रो एउटा नियमित आकस्मिकता नै भन्नु पर्ला होइन कि दुई चार दिन यता केही समय यता जुन चलिरहेको छ संसदमा यसलाई कसरी हेर्नु भएको छ यहाँले? यहीँबाट कुराकानी शुरू गरौं सुरेशजी।
अब यसमा के छ भने यो मूलत नेकपा माओवादीका नेता प्रचण्डको नेतृत्वमा सरकार पहिलेदेखि बनिरहेको हो। जब यो अहिलेको संसद निर्वाचित भएर आयो त्यस बेलादेखि नै हो, तर पहिला नेपाली काङ्ग्रेससँग यसको गठबन्धन थियो, पछि फेरिएर एमालेसँग आइसकेपछिको अहिलेको पछिल्लो परिस्थितिमा यसले राजनीतिलाई तरङ्गित बनाएर गएको छ। एकाएक गठबन्धन फेरिँदाखेरि को परिस्थितिले राजनीतिलाई तरङ्गित मात्रै पारेको होइन, यसमा संसदभित्र अनेकौँ विषयहरूले प्रवेश हुने पाएका छन् र त्यसले गर्दाखेरि आजको अवस्था पैदा भएको। र प्रचण्डजीले प्रधानमन्त्री पहिलो पटक यो अहिलेको संसद रौन्जेली रहेको बेलादेखि र उहाँको प्रधानमन्त्रीत्वको कार्यकाल सुरु भएपछि 7 गतेको दिन जेठ 7 गते चौथो पटक विश्वासको मत लिँदै हुनुहुन्छ। तर अहिले किन विश्वासको मत लिन लाग्नुभयो भन्ने कुरा चाहिँ प्रश्नवाचक रूपमा खडा भएको छ। किनभने अहिले उहाँको सरकारले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सहितको गठबन्धनमा जुन उहाँ सामेल नेतृत्व गरिराख्नु भएको छ त्यसले विश्वास गुमाएको परिस्थिति अहिले संसदमा देखिँदैन। हुन त जसपा दुई टुक्रा भयो र त्यो दुई टुक्रा पनि प्रधानमन्त्री स्वयंले आफैले सार्वजनिक रूपमै मैले नै पार्टी जसपा फुटाइदिएको हुँ भन्ने किसिमको अभिव्यक्ति पनि आएछ। त्यो हुँदा हुँदै पनि जसपा र जसपा नेपाल भनेर दुईटा पार्टी एउटै पार्टी दुई टुक्रा भइसकेपछि पनि 5 र 7 जना सदस्यमा विभाजित भइसकेको अवस्थामा पनि प्रचण्डको सरकारले विश्वास चाहिँ गुमाइसकेको परिस्थिति थिएन। तर उहाँले आफू विश्वासको स्थितिमा रहँदा रहँदै अकस्मात अहिले यो विश्वासको मत लिने जुन अवस्था सिर्जना भएको छ त्यो चाहिँ मेरो विचारमा तत्काल अहिले संसदमा खडा भएको गतिरोध, त्यो गतिरोधको कारण उत्पन्न भएको हो। त्यसकारण त्यो नितान्त राजनीतिक कारणले उत्पन्न भएको छ र त्यो गतिरोधलाई छल्लको निम्ति अथवा त्यसलाई चाहिँ उहाँले मिटिगेट गर्नको निम्ति आफ्नो तर्फबाट यो विश्वासको मत अगाडि सार्नुभएको हो भन्ने देखिन्छ।
अब यो विश्वासको मत लिइसकेपछिको अवस्था अथवा भोलिका सम्भाव्य घटनाक्रमहरूको बारेमा विभिन्न कोणबाट आकलन भइरहेको छ, तर खासै समाधान नहुने विषय पनि देखिएको छैन। अब प्रतिपक्षी दलले संसदीय समिति गठन गरौं भन्दाखेरि व्यक्ति केन्द्रित भन्दा पनि विषय केन्द्रित भएर जानुपर्छ, किनभने सहकारीको विषय एउटा व्यक्तिसँग मात्र सरोकार राख्दैन, यसले लाखौं मानिसलाई छोएको छ, त्यसले गर्दाखेरि विषय केन्द्रित हुनु पर्यो, त्यसमा के आपत्ति भयो भनेर स्वयं राष्ट्रपतिले पनि भन्दै आइरहेको छ।
त्यो कुरा जुन तपाईँले प्रसङ्ग उठाउनु भएको छ यो अहिले मूलभूत रूपमा संसदमा गतिरोध आएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सहकारीमा संलग्नताको विषयलाई लिएर यो विवाद खडा भएको हो र त्यसको त्यो संसदमा त्यो विवाद अथवा त्यो प्रश्न उठाउने दलमा नेपाली काङ्ग्रेस सबैभन्दा ठुलो लार्जेस्ट पार्टी पार्लियामेन्टमा नेपाली काङ्ग्रेसले त्यो प्रश्न उठाइरहेको छ। त्यसकारण सबभन्दा ठुलो पार्टी र प्रमुख प्रतिपक्षी दलले यो प्रश्न उठाएकोले स्थिति गम्भीरतम दिशातर्फ अगाडि बढेको छ। हो तपाईँले भने जस्तो यसको समाधान ननिस्किने थिएन, यसको अगाडि नै समाधान निस्किन्थ्यो भन्ने मलाई लाग्छ। अब यसमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सम्भवत अनुभवको कमीले अथवा होइन हामीलाई कसले के गर्न सक्छ भन्ने किसिमको मनोभावनाले गर्दाखेरि यो कुरा सहकारीमा रवि लामिछानेजीको संलग्नताको विषयमा संसदमा प्रश्न उठ्नुभन्दा अगाडि यो मिडियामा आम रूपमा उहाँको संलग्नताको विषय ठगी र सहकारीमा ठगी र अपचलनको विषयहरू व्यापक रूपमा उठिसकेको थियो र कतिपय मिडियाहरूमा प्रमाणसहित भनेरै दस्तावेजहरूका फोटोकपीहरू सहित प्रकाशित भएर पनि निस्केका थिए यो संलग्नतालाई जनाउने गरेका। र मैले थाहा पाए अनुसार रविजीले त्यो बेला होइन मेरो संलग्नता छैन तर मेरो नामहरू कसरी आयो त्यो पत्र पत्रिकाहरूमा अथवा ती बिल भरपाईहरूमा जुन पत्र पत्रिकामा प्रकाशित भए त्यसमा मेरो नाम कसरी आयो त्यो आउने नहुने नाम, त्यसकारण कसैले यो फर्जरी गरेको होला अथवा केही दुराशय राखेको होला भन्ने किसिमको अभिव्यक्ति पनि सार्वजनिक रूपमै पटक पटक अभिव्यक्त भएको थियो। यो स्थितिमा मैले देखेको त्यो संसदमा त त्यो धेरै पछि मात्रै प्रवेश गरेको यो विषयले नेपाली काङ्ग्रेसले लिएको हो। त्यसकारण संसदमा प्रवेश गर्नुभन्दा अगाडि नै प्रशस्त समय हुँदा हुँदै त्यो बेला रवि लामिछानेजीले यदि उहाँले त्यो सहकारीमा चाहिँ कुनै पनि अनहोनी कुरा गरेको छैन भन्ने उहाँलाई लागेको थियो, उहाँ त्यसमा ढुक्क हुनुहुन्थ्यो भनेदेखि उहाँसँग गृह प्रशासन नै आफ्नो हातमा भएको बेलामा उहाँले त्यसको अनुसन्धान गराउन सक्नुहुन्थ्यो। त्यो कसरी उहाँको नाम चाहिँ ती बिल भरपाईहरूमा फर्जरी भयो अथवा कसले गर्यो भन्ने कुरामा उहाँले बकाइदा प्रशासन प्रहरी लगाएरै पनि एउटा टोली गठन गरेर पनि छानबिन गरेर त्यो कुरालाई निर्व्यवल गराउन सक्नुहुन्थ्यो, तर उहाँले किन गर्नु भएन त्यो एउटा कुरो मलाई त्यो प्रश्न उठ्छ आफैलाई पनि, त्यो उहाँले गर्नु भएन र त्यो गर्दा नगर्दैको अवस्थामा त्यो बितेर गइसकेपछि सम्भवत अब प्रतिपक्षी दलले एउटा राम्रो अवसर पायो
एउटा पोलिटिकल इस्युको रूपमा पनि प्रतिपक्षले त कहाँ कहाँ कमजोरी छ त्यहाँ चाहिँ प्रश्नहरू उठाउने भनेको विपक्षीको एउटा धर्म नै भयो होइन, ठिकै छ
त्यो त्यो एउटा प्रश्न पायो यस्तो प्रश्न पायो यस्तो कडी पायो उसले संसदमा यो कुरा उठाउनलाई। अब एक त रवि लामिछानेले आफूलाई क्लियरिफाई क्लियर गरेर जानु भएन मुद्दालाई, त्यो मुद्दालाई उहाँले त्यत्तिकै छलेर जानुभयो अथवा क्लियर पार्न सक्नु भएन अगाडि नै, नसकेपछि नेपाली काङ्ग्रेसले के सम्झियो होला भनेदेखि होइन उहाँको संलग्नता इन्भल्भमेन्ट पक्कै पनि हुनुपर्छ, त्यसकारण हामीले यो इस्युलाई उठायौँ भने अहिलेको गठबन्धनमै यसको गम्भीर असर पार्न सक्छ भन्ने किसिमले त्यो राजनीतिक खेल सुरु भयो। अब नेपाली काङ्ग्रेस जहाँसम्म रवि लामिछानेजीको राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा छ, ऊ यस्तो पोजिसनमा छ, संसदीय पोजिसनमा उसको स्थिति छ कि उसले सरकारमा रहँदा सरकार टिक्ने, उसले सरकार छोड्ने बित्तिकै सरकार ढल्ने परिस्थितिहरू पनि छ अहिलेको स्थितिमा। अर्को गठबन्धन बन्नुपर्दाखेरि अथवा यही गठबन्धन कायम गर्नुपर्दाखेरि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको महत्त्वपूर्ण भूमिका हुन सक्ने परिस्थितिहरू विद्यमान भएको कारणले गर्दाखेरि नेपाली काङ्ग्रेसले यो नेकपा प्रचण्ड नेतृत्वको एमाले सहितको गठबन्धनलाई यही बेला यो पुवालबाट छिरेर चाहिँ राजनीतिक गतिविधि अगाडि बढाउनलाई उनीहरूलाई उपयुक्त अवसर भयो, त्यो मलाई जस्तो लाग्छ। अब केही प्रश्न उठेको छ, रवि लामिछानेजीले संसदको गतिरोध सुरु भइसकेपछि उहाँले केही पटक पटक मैले बोल्न पाउनुपर्छ संसदमा भन्ने प्रश्न पनि उठाउनुभयो, तर नेपाली काङ्ग्रेसले अथवा संसदमा गतिरोध गर्ने अन्य दलहरू समेतले किन उहाँलाई बोल्न दिइरहेका छैनन् भन्ने प्रश्न पनि नउठेको होइन। त्यो बोल्न दिएर मात्रै, पार्लियामेन्टमा बोलेर मात्रै पनि त्यसको सायद त्यसले तात्विक असर पार्छ जस्तो मलाई लाग्दैन। त्यसकारण यो गतिरोध अन्त्य भन्दा पनि यो गतिरोधलाई कायमै राख्दाखेरि पनि नेपाली काङ्ग्रेसले उहाँलाई बोल्न दिएदेखि अनुपयुक्त चाहिँ हुने देख्दिनँ म, किनभने पहिला एकपटक मलाई थाहा छ आजभन्दा 28 वर्ष झन्डै 11 महिना पुगेछ अहिले, रामशरण महत नेपाली काङ्ग्रेसबाटै त्यो बेला अर्थमन्त्रीको पद कायम रहँदाखेरि नेकपा एमाले जुन बेला प्रतिपक्षी प्रमुख प्रतिपक्षी दल थियो उसले रामशरण डाक्टर रामशरण महतको खाता विदेशमा भएको, ब्याङ्क खाता विदेशमा भएको आधारमा त्यो आक्षेप लगाउँदै संसद अवरुद्ध पारेको थियो त्यो बेला पनि, र लामै समय संसद अवरुद्ध पारेको थियो, र अन्तिममा कुन स्थितिमा पुगेर त्यो गतिरोध टुङ्गियो भने रामशरण महतजीले उहाँले संसदमा बोल्नुभयो र संसदकै फोरमबाट उहाँले पदबाट राजीनामा दिएको घोषणा पनि गर्नुभएको थियो त्यो बेला, र त्यसपछि त्यो गतिरोधको अन्त्य चाहिँ भएको थियो। तर पछि अनुसन्धानबाट के बुझियो भन्दाखेरि भने वास्तवमा रामशरण महतजीले संयुक्त राष्ट्र सङ्घको कार्यालयमा त्यहाँ चाहिँ उहाँ जुन उच्च स्तरीय पदमा सर्भिस गरिराख्नु भएको थियो त्यो बेला आफ्नो तलब भत्ता सुविधा लिनलाई जुन खाता खोलिएको थियो अमेरिकामा त्यो खाता उहाँले नेपाल आउने बेला पैसा त अधिकांश झिकिसकिएको रहेछ,
तर खाता चाहिँ कायमै भएको कारणले
गर्न बाँकी रहेछ उहाँ हो, त्यही आधारमा त्यो बेला राजीनामा दिनु परेको थियो। भनेपछि अब संसदमा प्रश्न उठिसकेपछि विषय गम्भीर हुन्छ, मैले भन्न खोजेको
जस्तो भन्नु न, अब
रविले पनि अब संसदमा बोले पनि एक त उहाँले बोल्नुभयो भने बोल्न नदिने प्रश्न पनि रहँदैन मेरो विचारमा, बोल्न दिँदा उपयुक्त नै हुन्छ। तर नेपाली कङ्ग्रेसले अहिले स्ट्रङली छानबिन समिति गठन गर्ने हो भनेदेखि हामी बोल्नलाई दिन्छौँ, आपत्ति छैन भन्ने कुरा उठाएको थियो, र अहिले मैले के कुरा सुने भनेदेखि पछिल्लो पटक चाहिँ यो किन गतिरोध बोल्न दिने भन्दा भन्दै पनि किन गतिरोध उत्पन्न भयो भन्दाखेरि भने उप प्रधानमन्त्री तथा गृहमन्त्रीले संसदमा बोलिसकेपछि त्यो बोलेको बेलामा प्रश्नोत्तर गर्न चाहिँ पाउनुपर्छ भन्ने कुरामा विपक्षीहरूको अडान रह्यो, तर त्यसमा सत्ता पक्ष सहमत हुन सकेन भन्ने आधारमा अब त्यो छानबिन समिति मात्रै नबन्ने होइन कि बोल्न दिने कुरा पनि त्यो वातावरण पनि बन्न नसक्ने स्थिति निर्माण भयो भन्ने अहिले पछिल्लो पटक मैले सुनेको थिएँ। यसो भएको हुँदाखेरि यो गतिरोधको अन्त्य चाहिँ तत्काल हुने देखिँदैन। अब प्रधानमन्त्रीको विश्वासको मत पनि यही बिचमा उहाँले ल्याउनुभयो, जब संसदको गतिरोधै खुलेको छैन भनेदेखि एकाएक यो विश्वासको मत लिने जुन प्रश्न आयो त्यसबाट चाहिँ राजनीतिमा एउटा शङ्काको प्रश्नहरू उठेको छ, र अहिले मूलभूत रूपमा शङ्का उठेको के हो भने हिजो मात्रै यो राजनीतिक दलहरू सम्बन्धी संसदमा पेस भएको सरकारले पेस गरेको विधेयक हिजो मात्रै फिर्ता लियो सरकारले, है त्यो फिर्ता लिएको कारणले गर्दाखेरि र प्रधानमन्त्रीले विश्वासको मत लिने जेठ 7 गते भन्ने जानकारी चाहिँ हिजो सार्वजनिक भएको कारणले गर्दाखेरि अब प्रतिपक्षी दलहरूमा के स्थिति उत्पन्न भएको छ भने अब सरकारले चाहिँ यो संसदलाई बन्द गराएर चालु संसदलाई हठात बन्द गराएर त्यसपछि अध्यादेशबाट बजेट ल्याउने र अध्यादेशबाटै राजनीतिक गतिविधिहरूलाई अहिलेको नीति अगाडि बढाउने हिसाबमा गएको हो कि भन्ने आशंका चाहिँ व्याप्त भएको छ।
आशंका
साँच्चीकै हो भनेदेखि त्यो आशंका उनीहरूले गरेको साँच्चैकै हो भनेदेखि यसले राजनीतिलाई अझ जटिल बनाउँदै जाने
त आदरणीय श्रोताहरू अन्तर्सम्वादमा छौं। आजको बिहानीमा हामी समसामयिक सन्दर्भलाई लिएर संसारविद एवं राजनैतिक विश्लेषक सुरेश आचार्यसँग कुराकानी गरिरहेछौं। अब जुन विषयले गतिरोध निरन्तर भइरहेको छ त्यसलाई खुलाउने प्रयास एकातिर र नखुलेपछिको परिस्थितिको एउटा आकलन को पनि हामीले अहिले चर्चा गर्यौं। जस्तो फर्केर म फेरि त्यो सहकारीकै प्रकरणमा के आउन चाहन्छु भने विगतमा पनि जस्तो एउटा क्यापिटल मर्चेन्ट भन्ने सहकारीको समस्याले गर्दाखेरि अहिले पनि त्यसका मुख्य व्यक्तिहरू अमेरिकामा बसेर अरबौं रूपियाँको चाहिँ करोड़ौं रूपियाँको चलखेलपछि उसले आफ्नो सम्पत्ति उता सारेर नेपाल नफर्किने गरी चाहिँ बसिरहेका छन् कतिपय अवस्थामा। तर त्यही प्रकरणमा अनाहकमा मुछिएर मानिसहरू जेल जीवन बिताउन बाध्य भए, आफ्नो सम्पत्तिहरू गुमाउन बाध्य भए, किन भन्दाखेरि एउटा कानूनी प्रश्न अब गरेको होइन भने आफ्नै नागरिकता राखेर आफैले हस्ताक्षर गरेर चाहिँ विभिन्न संस्थाबाट चाहिँ रकमहरू लिएको देखिने, तर वास्तविक रकम चाहिँ अर्कैले कुम्ल्याएर विदेशतिर भासिने होइन, यस्ता खालका चाहिँ एउटा व्यावहारिक पक्षले पनि यो सहकारीको विषय चाहिँ अलिकति पेचिलो बन्दै गएको छ। अब समग्र यसलाई डिल गर्नलाई एउटा व्यक्ति मात्रै केन्द्रित गरेर डिल गर्ने हो कि एउटा विषय केन्द्रित भन्ने चाहिँ अहम प्रश्न त छ नि होइन सुरेशजी। हुनुपर्ने त विषयगत हिसाबमा को को मानिसहरू प्रभावित भएका छन्, कसरी सहकारीमा चाहिँ त्यति ठूला ठूला रकमहरू पनि त्यहाँ जम्मा भएको छन्, त्यसको स्रोत के हो भन्ने प्रश्न पनि भोलिका दिनमा आउन सक्छ। त्यसकारण व्यक्तिभन्दा पनि विषय केन्द्रित तर्फ जाँदाखेरि अहिलेको प्रतिपक्ष अथवा यहाँको अहिलेको राजनीतिक समीकरणलाई के फरक पर्छ? आखिर त संसद भनेको त कुनै पनि समस्याको छलफल गर्ने थलो हो, एक पक्षीयले बोल्ने अर्कोले नसुन्ने।
तपाईँले भन्नुभएको कुरा सही हो। मूलभूत रूपमा अहिले कस्तो छ भनेदेखि सहकारीको समस्या चाहिँ यो पछिल्लो पटक उत्पन्न भएको समस्या हो। खास गरिकन साझाको रूपमा सहकारी 2021 सालमा स्थापना भएको, पञ्चायत व्यवस्था रहँदैखेरि सहकारी स्थापना भएको, अझ त्योभन्दा अगाडि पनि थियो जस्तो लाग्छ मलाई, तर यसले आधिकारिक रूपमा स्थापना भएर सञ्चालन भएको चाहिँ पञ्चायत व्यवस्थै पछि हो जस्तो लाग्छ मलाई। त्यो साझा जुन साझा यातायात काठमाडौँमा चल्थ्यो त्यो पनि त्यही बेला स्थापना भएको, साझा स्वास्थ्य सेवाहरू त्यही बेला स्थापना भएको हो। तर बहुदलीय व्यवस्था आइसकेपछि चाहिँ सहकारीलाई अर्थतन्त्रको एउटा मेरुदण्डको रूपमा अगाडि बढाउने भन्ने हिसाबमा जाँदा जाँदै अहिले आएर अर्थतन्त्रको तेस्रो फम्बा सहकारी भन्ने किसिमको व्याख्या संवैधानिक रूपमा र कानुनी रूपमा समेत गरिएको पाइन्छ। त्यसो भएको हुँदाखेरि यो सहकारीलाई जुन महत्त्वका साथ सरकारले स्थापना गर्ने सञ्चालन गर्ने भएर लाइसेन्स वितरण गरियो, यो अन्धाधुन्ध लाइसेन्स वितरण गरियो र यो 15-16 वर्ष यता यति अन्धाधुन्ध लाइसेन्स वितरण गरियो कि आफ्नो क्षमता अनुगमन गर्ने क्षमता र त्यसलाई सञ्चालन गर्न सकाउने क्षमता भन्दा पनि, सरकारको क्षमता भन्दा पनि, नियमनकारी निकायको क्षमता भन्दा पनि बढी यसलाई लाइसेन्स वितरण गरियो र अहिले धन्ने 34,500 सहकारीहरू देशभरि क्रियाशील छन् भन्ने, त्यो फिगर अझ बढेर गएको हुनुपर्छ छन्, र यसमा धन्ने 68,00,000 नेपालीहरू सहकारीमा संलग्न रहेका छन् कुनै न कुनै रूपमा। भनेपछि यो 68,00,000 भन्नाले पनि तपाईँको कुल मतदाता संख्याको 33-40% हुन आउँछ। यत्रो नेपालीहरू संलग्न छन् मतदाता भन्नाले, मैले साबालक मान्छेहरूको कुरा गरिरहेछु, सचेत मान्छेहरूको कुरा गरिरहेको छु, 68,00,000 मान्छेहरू चाहिँ यसमा संलग्न भएको स्थिति छ। अब त्यसमा तपाईँको यसको जिडिपीमा ग्रोथ पनि, जिडिपी ग्रोथमा पनि यसको राम्रै कन्ट्रिब्युसन योगदान रहेको
होइन, मानिसको दैनिकी होइन व्यापार व्यवसाय साना साना उद्योगमा त यसले एउटा आर्थिक रूपमा पनि राम्रै टेवा पुर्याइरहेको थियो।
कुल गाह्रेस्य उत्पादनमै तपाईँको धन्ने यसको 4% योगदान रहेको छ होइन, नेपालको कुल गाह्रेस्य उत्पादनमा। र सबभन्दा अर्को राम्रो पक्ष के भने यसले इम्प्लोयमेन्ट जेनेरेसनमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ र धन्ने 51% महिला र 35% युथहरू चाहिँ यसमा संलग्न छन्। किनभने म आफै पनि यो सहकारीको अहिलेको बखेडा जुन उत्पन्न भएको छ त्यो बखेडा बिचमा म कुनै न कुनै रूपमा त्यसको विषयमा जानकार भएको कारणले गर्दाखेरि मैले यति कुरा तपाईँलाई राखेको हुँ. तर यो सहकारी आफ्नो उद्देश्य भन्दा विपरीत सञ्चालन भयो.
यसको समग्र पुनरावलोकन पनि एउटा चाहिँ अहिले अहिलेको समयको चाहिँ आवश्यकता. म अर्को एउटा अन्तिम प्रश्नमै जान चाहन्छु सुरेशजी. जस्तो यहाँ प्रश्न अर्को पनि अन्तर्यमा के देखिन्छ भने यदि ठिक छ यो विषय त उजागर भइसक्यो, यति धेरै छलफलमा आइसक्यो कि अब छलफल गर्नुपर्ने कुरा नै रहेन, के एक्सनमा जाने भन्ने कुरा भयो. अब यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले देशमा सुशासन कायम गर्छु भनेर राजनीति अगाडि बढाउँदाखेरि र अहिले गृह मन्त्रालय सम्हालिरहेको अवस्थामा कतिपय अरू अनियमितताका फाइलहरू पनि खुल्ने त्यो डरको कारणले पनि यसलाई रोक्नको लागि चाहिँ प्रयासहरू भइरहेको छ भन्ने मत चाहिँ विचारहरू प्रशस्त मात्रामा अभिव्यक्त भएका छन्. के साँच्चै ठूलो अरू अरू प्रकरणहरू चाहिँ सतहमा आउलान् भन्ने डर पनि त ज जसले अनियमितता गरेका छन्, ज जसले भ्रष्टाचार गरेका छन्, विगतदेखिका ठूला ठूला चाहिँ काण्डहरू नेपालमा यतिकै चाहिँ थामथुम पारेर राखिएको छ, त्यो परिस्थिति आयो भने त यो स्थितिबाट धेरै ठूलो चाहिँ अर्को प्रकरणहरू चाहिँ बजारमा आउन सक्छ र यसले समग्र राजनीतिलाई नै प्रभाव पार्न सक्छ भनिन्छ कि त्यस्तै कारणले एउटा यो बार्गेनिङ टुलको रूपमा मात्रै यो विषय अगाडि आइरहेछ कि.
मलाई अहिले के लाग्छ भने सहकारीको जुन मुद्दा छ, सहकारीको मुद्दा भन्दा ठूलो मुद्दा चाहिँ अहिले अपचलनको मुद्दा चाहिँ अरू मुद्दा, अरू भ्रष्टाचारका काण्डहरू, आर्थिक अपचलनका कुराहरू होला. तर अहिले सहकारीमा सामूहिक रूपमा भएको अपचलन जुन स्थिति छ त्यो धन्य धन्य 1 खर्ब रुपियाँ बराबरको निक्षेपकर्ताहरूको निक्षेप चाहिँ बेपत्ता भएको, गुम पारिएको स्थिति छ. त्यसकारण योभन्दा ठुलो चाहिँ परिस्थिति चाहिँ अरू नहोला भन्ने लाग्छ. सबभन्दा ठुलो स्क्यान्डल चाहिँ यही नै हो, सहकारीकै विषय नै हो. तर तपाईँले भने जस्तो अन्य क्षेत्रहरूमा पनि जताको चाहिँ नेपालको अहिले हरेक सार्वजनिक क्षेत्रहरूमा भ्रष्टाचार र आर्थिक अनियमितता व्यापक रूपमा भएको देखिन्छ. हामी कुनै पनि सरकारी कार्यालयमा होस् अथवा सर्भिस डेलिभरी एजेन्सीहरूमा गयौँ भनेदेखि त्यहाँ बिना पैसा काम हुने स्थिति छैन अहिले. मैले यो मैले मात्रै अनुभव गरिरहेको अथवा भनिरहेको कुरा होइन कि यो आम मान्छेले पब्लिकले भनिरहेको कुरा मैले देखिरहेको छु. त्यसकारण यसलाई शुद्धिकरण गर्नको निम्ति यो सहकारीको मुभमेन्टबाट अहिले सहकारीको जुन शुद्धिकरणको प्रयास छ त्यसबाट गर्दाखेरि भोलि तपाईँले भने जस्तो अरू खाता
अरू विषयहरू पनि बिस्तारै तानिँदै आउन सक्ने सम्भावना चाहिँ
तानिन्छ. जस्तो भनौँ अहिलेकै स्थितिमा बालबन्दीकै जग्गाको अपचलनको प्रसङ्ग मुद्दाकै रूपमा आइसकेको छ, होइन? ललिता निवास प्रकरण पनि त्यसैको एउटा कारक हो, कडी हो. त्यसमा त कैयौँ छन् अब पहिला भएका यो कुराहरू, अब विमान खरिदहरू सम्बन्धी अपचलनका कुराहरू, सुन काण्डहरू
छन्, धेरै 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 प्रकरणहरू चाहिँ उजागर हुन बाँकी नै छ. सायद यसबाट सुरुवात हुँदै जाला र भोलिका दिनमा सुशासन
सुरुवात हुँदै जानेछ. यो सुरुवात हुने स्थितिमा यसलाई रोक्ने प्रयास,
धन्यवाद छ सुरेशजी. आजले हामीले यति नै समय दिन सक्यौं, फेरि पनि समसामयिक सन्दर्भमा यहाँसँगको संवाद जारी रहनेछ. धन्यवाद छ यहाँलाई. हस्, धन्यवाद. त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको निर्धारित समय सकियो. हामी समसामयिक सन्दर्भलाई जोडेर कुराकानी गरिरहेका थियौं संचारविद एवं राजनैतिक विश्लेषक सुरेश आचार्यसँग. प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद. तपाईँको आजको दिन शुभ रहोस्. नमस्कार.